دوران میں یہ اپنی اپنی موسیقی اور اپنے اپنے ساز کے زیر و بم کا جلوہ دکھا لیں, تبلے والا سرنگی والا, مگر پابندی یہ ہے کہ سم پر آن ملے, اور اس مثال میں ایک لمحے کا توقف بھی نہیں ہونا چاہیے ورنہ آدمی بے سورا ہو جائے گا. قرۃ العین اپنے فکشن کی تشکیل ٹیکنیک کے اعتبار سے ڈھیلی رکھتی ہیں. سوٹ کیس بڑا ہو تو اس میں ہر چیز ڈالی جا سکتی ہے. فنی تشکیل کے اعتبار سے ان کا بہترین ناول آخری شب کے ہم سفر ہے. وہاں سنگت کرنے والے ہر بار سم پر آن ملتے ہیں. چاندنی بیگم کی حالت دوسری ہے, یہاں سنگت کرنے والے فن کی ضروریات سے بے پرواہ ہو گئے ہیں, گائک سے آزاد ہو کر اپنے اپنے جلوے دکھا رہے ہیں, جس سے ناول کی مرکزیت سے بغاوت کا احساس ہونے لگتا ہے. آخر میں ڈرتے ڈرتے ایک بات عرض کرنا چاہتا ہوں, اس ناول کا کردار, اگر کوئی مرکزی کردار اگر کوئی ہے تو وہ چاندنی بیگم نہیں ہے, صفیہ سلطانہ ہے. تین کٹوری ہاؤس کی سب سے چھوٹی صاحبزادی کمبرلی کی ٹھیکرے کی مانگ, انہی سے یہ ناول شروع ہوتا ہے, انہی کی موت پر ختم ہوتا ہے. اور موت بھی ایسی بارونق اور ڈرامائی, مگر مرتے مرتے وہ ایک پہیلی پڑھنے والے کے لیے چھوڑ جاتی ہے. صفیہ سلطانہ کی عمر اب کافی ہو چکی ہے, وہ دھڑادھڑ انگلش میڈیم سکول کھول کھول کر مالدار بھی ہوتی جا رہی ہیں اور کنجوس بھی, اونچا سنتی ہیں مگر ایک روحانی آواز اندر ہی اندر انہیں سنائی دینے لگتی ہے. اس شام جب شیلا اپنے دفتر میں گھنے کھچڑی بالوں والے سید ارشد حسین سے ان کا تعارف کراتی ہیں اور پھر ان کے کمرے میں جا کر ان سے پوچھتی ہے, چھوٹی خالہ کیسے لگے؟ خاصے. ارے بس خاصے, پہلے تو یہ بتائیے آپ کو پسند بھی آئے. ہاں ٹھیک ہے. پر روک پڑے, ہماری خالہ کتنی سمارٹ خالہ ہے, آپ بالکل ٹیچروں والا جوڑا کس لیتی ہیں, تو آپ کو اچھے لگے نا. ہاں ہاں اچھے لگے. پڑھنے والے کو یقین ہو جاتا ہے کہ شادی صفیہ سلطانہ کی ہو رہی ہے. شام کو فیملی ڈنر کی تیاری بھی ہو رہی ہے اور ہر شخص بم میں سنورنے میں مصروف ہے, مگر سوالیہ نشان یہ ہے کہ دارجلنگ سے لیلا کے ساتھ ٹیلی فون پر جو بات ہوئی وہ صفیہ سلطانہ نے سنی یا نہ سنی. لائن خراب تھی, بار بار پوچھا کس سے کس سے, ہم نے چلا کر شیلا کا نام لے لیا. اور صفیہ سلطانہ سب سے پہلے تیار ہو کر کار میں جا بیٹھی, بے دلی سے ایک دو بار ہارن بجایا, پھر کار کی کھڑکی سے لگ کر شب ماہ کے نظارے میں کھو گئی. مرنے سے کچھ دیر پہلے برزخ قائم کر دی گئی, سب نقشے سامنے آئے. ڈاکٹروں کی رائے تھی شدید اضطراری کیفیت میں اچانک کوئی ذہنی صدمہ پہنچنے کے باعث حرکت قلب بند ہو گئی. مرحومہ کے پرانے نیورولوجسٹ کے مطابق اندرونی صدا کے علاوہ ہیلوسینیشن یعنی فریب نظر بھی مرنے کی ایک وجہ ہو سکتی ہے. میری ذاتی دانست میں مرنے سے پہلے صفیہ سلطانہ نے جو کچھ دیکھا وہ ہیلوسینیشن تو نہیں, ویژن ضرور تھا. ناول کے اپنے لفظوں میں, سیاہ ساری میں ملبوس آنچل سے سر ڈھانپے سفید صورت والی ایک عورت چینی کی مورت چاندنی میں چمکتے چبوترے پر نمودار ہوئی, چھپ کر ایک وڈ روز اٹھایا, پلٹی, صفیہ سلطانہ کو نگاہ بھر کر دیکھا, آنکھیں چمکی, چہرے پر جیسے سفید پاؤڈر. ارے, صفیہ کے منہ سے بے ساختہ نکلا بیلا. وہ فراٹے کے ساتھ چبوترے پر سے گزری اور باغ کے سنہرے دھدھلکے میں غائب ہو گئی. تیز رفتار جیسے باد سرسر, بگولا قدم رکھنے کے انداز عجب, سرسر نکل گئی. صفیہ گاڑی میں بیٹھے بیٹھے حیبت زدہ رہ گئی, گگی بند گئی, حلق میں کانٹے چبھے, لرزہ چڑھا, ٹھنڈے پسینے آئے, پنڈیوں پر چیونٹیاں رینگی. وہ مشکل ہمت کر کے دوبارہ پکارنا چاہا, بیلا. ان کی اندرونی آواز نے بہت ہی آہستگی سے جواب دیا, چاندنی میں. یہ وہ آخری ویژن تھا جس کے بعد صفیہ سلطانہ اس جہان فانی سے رخصت ہوئی. یہ بیلا اور چاندنی بیگم ان کی پذیرائی کے لیے کیوں آئیں؟ ان سے صفیہ سلطانہ کا کیا رشتہ تھا؟ وہی جو میں نے عرض کیا تھا, تین گوپیاں ایک مرلی والے شام. سبحان اللہ, کیا اسیری ہے, کیا رہائی ہے. اگر آپ تھک گئے ہو تو میں معذرت چاہتا ہوں اگر نہ تھکے ہوں تو اگر کوئی ایسی بات پوچھیں جو میرے علم میں ہو تو میں اس کے لیے حاضر ہوں، اگر میرے علم میں نہ ہو تو معذرت۔
آپ نے جو موازنہ کیا اس میں اقبال کا تصور موت کے بارے میں،
جی
زندگی کا جتنے کردار ہیں اسے آپ کا دریا کے وہ مختلف دوار میں سے گزر کے وہی کردار مختلف ٹائم پہ وہ آتے ہیں اور اپنا اپنا کردار کر کے چلے جاتے ہیں، ایسا لگتا ہے کہ چیز
ریپیٹیٹو بھی وہی کردار پھر پیدا ہوتا ہے، جیسے وہ خود کہتی ہے میں وہاں بھی جی تمہارے ساتھ، میں نے مریم کہی ہے کہ وہ سب،
وہ ایسا لگتا ہے مجھے ایک پرانی فلم دیکھی محل،
کیا ہے
وہ محل والا، وہ اس کے اندر وہ دیکھ رہے ہیں وہی تو ایک ہے ایک قسم کا تصور کہ پتہ نہیں اس کے وہ سیڑھیوں میں سے نیچے باغ میں سے وہ مدھو بالا دوبارہ نکلے گی یا نہیں نکلے گی، وہ والا تصور ہے بار بار ان کا وہی، اینڈ شی ریپیٹس کیپس آن ریپیٹنگ۔ اب جیسا آپ نے یہ بات یہ کہی کہ آپ نے جب کہ ہم سفر جو تھا اس ناول کو پڑھا تو ناول یہ پڑھا، لیکن وہ ناول جو تھا اس کے اندر تسلسل اس قدر تھا کہ اس کو چھوڑنے کو دل نہیں چاہتا۔ چاندنی بیگم کا جو ہے وہ یہ ہے کہ آپ ایک ناول ایک اس کا چیپٹر پڑھ لیں اور آپ ہو جاتے ہیں کہ یہ پہلے کے ساتھ اس کا کیا رکھ، whether he was impressed by the death of his mother, جیسے سمائیوں کے جب وہ فوت ہوئے ان کے بارے میں انہوں نے شیئر کرے کہ وہ کیا تھا کہ مرنے والے مرتے ہیں لیکن فنا ہوتے نہیں، وہ حقیقت میں کبھی ہم سے جدا ہوتے نہیں۔
میر صاحب سب سے بڑا شعر تو اپنے بارے میں کہا، کیا شعر چنا بزی کہ اگر مر کے تشت مر کے دوام اس طرح زندہ رہے کہ اگر تیری موت ہمیشہ کی موت ہے، اے علامہ محمد اقبال تو گریٹ مائنڈ آف دی مسلم ورلڈ آف دی 20th سینچری، اگر تو مر گیا کھیل ختم، چنا بزی کہ اگر مر گئے تست مر گئے دوام خدا سے کردہ خود شرم سار کر دے، اگر اس طرح زندہ رہے کہ اگر تیری موت ہمیشہ کی موت ہے تو اللہ تعالیٰ کو تیری موت پر بڑا شرم آئے، بڑا افسوس ہے، اس سے بڑا شرم موت پر۔ اب میں نے دونوں باتیں عرض کر دی ہیں کہ قرآن کریم کے ہاں ٹائم سائیکلک بھی ہے اور قرآن کریم کے ہاں اسٹریٹ لائن بھی ہے، اس کے بعض ناولوں میں سائیکلک ہے جیسے کہ اس کے ناول آپ کا دریا میں سائیکلک ہے، اس کے بعض ناولوں میں سائیکلک نہیں ہے جیسے کہ چاندنی بیگم میں، اور مطلب تو صرف کہنے کا یہ تھا کہ جو شخص وقت کے بارے میں سوچے گا واٹ از ٹائم، اس کے لیے نجات نہیں ہے۔ یہ وقت اگر کوئی ہے تو وہ تبدیلی کا نام ہے، یہاں سے یہاں، یہاں سے وہاں، اور زندگی سے وہاں، اس سے اقبال بھی ہے، سب لوگ گزرتے ہیں جو یہ سوچے گا، جن کا یہ مسئلہ نہیں ہے، جیسے میں نے کہا فیض صاحب کا مسئلہ نہیں بنا، وہ صاف صاف نکل گئے، وہ ایک جب 70-72 کے ہوئے اور دوست مرنے شروع ہو گئے وہ نظم لکھ دی کہ کس طرح آئے گی جس روز کا دہا آئے گی، اچھی نظم ہے لیکن اس میں موت کا کوئی فلسفہ نہیں ہے۔ قرۃ العین حیدر کے ہاں یہ ہے کہ ٹائم کیا ہے، اور میں نے وہ پہلا جو ٹکڑا دیا جب اس کا والد کہ یہاں سے ہم ہمارے راستے الگ الگ ہو جاتے ہیں، تو اس کے ہاں چاندنی بیگم اسٹریٹ لائن ہے، اس میں لوگ سچ مچ مرتے ہیں اور دوبارہ پیدا نہیں ہوئے، چاندنی بیگم مر گئی، بیلا مر گئی، حکم برلی بھی مر گئے، منشی بھوانی داس سوختہ بھی مر گئے، یہ سائیکلک ٹائم نہیں ہے۔ تو میرے کہنے کا مطلب یہ تھا کہ چونکہ وہ مسلمان ہیں اس لیے ان کے ہاں گنگا جمنی تہذیب بھی ہے، اس لیے ان کے ہاں دونوں وقت کے تصورات سائیکلک بھی اور لینیئر بھی موجود ہیں۔
میں ایک بات یہ پوچھنا چاہوں گا کہ جو آپ نے تفصیل بیان کی ہے چاندنی بیگم ناول کے متعلق، اور اس کے متعلق مختلف لوگوں نے اپنا زاویہ خیال بیان کیا ہے اور پاکستان کے رسالوں میں اور جریدوں میں چھپا ہے، وہ قرۃ العین حیدر نے دہلی میں پڑھا،
جی،
اور کمال کی بات ہے کہ جو جو پاکستان میں सोचने वाले दिमागों ने चांदनी बेगम के मुतालिक सोचा, उस सोच से उसको एतराज है और वो उस सोच के मुहालिफ है
जी।
और वो ये बर्मला कहती हैं कि इन लोगों की समझ में चांदनी बेगम नावल की थीम नहीं आई
जी,
इस नावल की थीम कुछ और है और इस चांदनी बेगम नावल की थीम कुछ और थी
जी,
जो इन दिमाग वाले लोगों के पास से छू कर भी नहीं गई
जी।
अब सवाल यह है कि वो सबको जो डिसमिस कर रही है उनकी राहों को, तो वो क्या कहना चाहती है? क्या वो इस नावल में ये नहीं कहना चाहती कि ये ज़मीन ना तीन कटोरी वालों की है, ना फलाने नवाब साहब की है, और ना ये नया मकान जो बना जिसमें वो पूजा भी करता है और अजान भी देता है और मस्जिद भी बनती है और मंदिर भी बनता है, वो सब कुछ तबाह हो जाता है, ये ज़मीन किसी की नहीं है, ये ज़मीन जो है ये खुदा की है, वो इसका मालिक है। क्या उसकी ये थीम है? वो अपनी थीम बताती नहीं, लेकिन सब लोगों की अपनी जो राय है पाकिस्तान में जो छपती रही उनको वो डिसमिस कर रही है और कहती है कि मेरी जो थीम थी वो पाकिस्तान में कोई शख्स समझ नहीं पाया।
देखिए कुरतुलैन हैदर आज यहाँ मौजूद होती तो बहुत ही अच्छा होता, मैं पहले आ जाता वो ज़रा बाद में आती, ज़रा रौनक रहती बहुत। अब कुरतुलैन हैदर को एक बात बतौर राइटर के मालूम होनी चाहिए और जो लोग अदब लिखते हैं या अदब पढ़ते हैं उनको मालूम होनी चाहिए, जब कोई अदीब, कोई शायर, कोई मुगन्नी, कोई फनकार कोई तख्लीक करता है तो तख्लीक उससे अलग हो जाती है। जैसे आपके यहाँ कैनेडी बेस पर वो छोड़ी जाती है, क्या चीज़ होती है, मिसाइल जो जाती है ऊपर, तो पावर बेस से जब ऊपर जाती है तो पावर बेस से आप हज़ार कंट्रोल के लिए जल भी जाती है, वो उससे आज़ाद हो जाती है और उस पावर से जो उसने उसको दी फिर अपना सफ़र वो खुद जारी रखती है। कोई अदब पारा हो, इकबाल का शेर हो, गालिब का शेर हो, किसी का अफसाना हो, वो अफसाना जैसे ही मुसन्निफ से अलग होता है वो कायम बिलजात हो जाता है। इट इज ए थिंग अनटू इटसेल्फ इंडिपेंडेंट ऑफ द प्रेजुडिसेस ऑफ द राइटर। राइटर मे हैव ट्राइड टू से दिस बट इट इज फॉर मी टू डिसाइड व्हाट द राइटर हैज सेड। ये उससे अलग होके जो नॉवल है, जो अफसाना है, जो शेर है, अपने लिखने वाले से अलग होकर या तो ये अज़ल की प्रॉपर्टी हो जाती है या कारी की प्रॉपर्टी हो जाती है। अगर कुरतुलैन हैदर का नावल चांदनी बेगम पाकिस्तान में, हिंदुस्तान में कोई नहीं समझा तो फिर उसको शर्म आनी चाहिए कि उसने क्यों ऐसा नावल नहीं लिखा जो हम में से कोई नहीं समझ सका, देन शी मस्ट एडमिट। लेकिन मुझे उनके मिजाज का इल्म है, इसीलिए मैंने कहा था कि अदीबों और शायरों के यहाँ हुस्न यार की बातें करने का मतलब यह है वो हुस्न यार जो उनके नावल में या शेर में समा गया। इंतजार हुसैन गए थे, ये जो मैंने मजमून लिखा, दिस वॉज दी ओनली वन आर्टिकल विच वॉज सेड टू बी इन डिफेंस ऑफ कुरतुलैन हैदर चांदनी बेगम। चांदनी बेगम जनरली पसंद नहीं किया गया, मुझे बहुत पसंद आया तो मैंने खुलकर चांदनी बेगम के बारे में इसमें बात की और बातें भी की जो मैंने इसमें नहीं पढ़ी। उसमें हिंदुस्तान के अदीब गोपीचंद वगैरह भी आए हुए थे, रामलाल आए हुए थे, तो मैंने ये मजमून भी और इसके अलावा और बहुत सी बातें उसमें कही। इंतजार हुसैन गए और वहाँ से एक रिसाला उठा के लाए जो दिल्ली में निज़ामुद्दीन औलिया के मुजाफात में कहीं से छपता है, उसमें ये रोना रोया गया था कि चांदनी बेगम को कोई नहीं समझा। कुरतुलैन से मेरी दोस्ती भी है और उसको मालूम है कि मैं कुरतुलैन के बारे में नेक ख्याल रखता हूँ और कोई बदजनी से काम नहीं लेता। उन्होंने ये मजमून तो पढ़ा नहीं हुआ था, सुना हुआ था ग्राहक गोपीचंद नारंग से, और उसने लिखा, और हाँ एजाज हुसैन बटाले वाले, मुझको मालूम है जब तुम दिल्ली में आते हो और तुम आके वहाँ पांच सितारों वाले होटलों में ठहरते हो या इंडिया हाउस में जाके ठहर जाते हो, और तुमको क्या मालूम कि हिंदुस्तानी मुसलमानों पर क्या गुजर रही है, और ये क्या कि तुमने कह दिया कि वो तीन गोपियाँ हैं और वो एक मुरली वाले शाम है। उन्होंने तो मजमून नहीं पढ़ा था, अब तीन गोपियाँ कैसे हैं, मुरली वाले शाम क्या है, और जो हिंदुस्तानी मुसलमानों पर गुजर रही है उसके लिए ज़रूरी तो नहीं कि हिंदुस्तान में आदमी रहे, जो बोस्निया के मुसलमानों पर गुजर रही है मुझे यहाँ बैठे हुए मालूम है। इसलिए कुरतुलैन हैदर की सेंसिटिविटी और कुरतुलैन हैदर का अपने बारे में जो ख्याल है या अपने नावलों के बारे में जो ख्याल है वो हरफ आखिर नहीं है।
नहीं, ये गोपियों वाली बात जी को लगती है इस तरह है कि जब वो सफिया सुल्ताना का किरदार उसने किया बनाया है उसमें यह कि वो बेचारी लंगी है, लूली है, फिर उसे स्कूल खोला है, उसका आगा पीछा सारा जो है
اس کو دو عورتیں کیوں نظر آئیں موت سے پہلے؟ مسلمانوں کی تہذیب میں یہ ہے کہ مرنے کے لیے مرنے والے کے عزیز و اقارب جو ہیں اس کے آتے ہیں اس کو لینے کے لیے, تو وہ مر رہی ہے اور وہ سائیکولوجسٹ لوگ یہ کہہ رہے ہیں, مگر جو دو عورتیں قرۃ العین نے دکھائیں وہ ایک بیلا ہے اور ایک وہ ہے, ان کا اس سے تعلق کیا تھا؟ اگر کوئی تعلق میری سمجھ میں آیا تو سوائے اس کے کہ کمبر علی کی ایک بیوی تھی, دوسرے ٹھیکرے کی مانگ تھی, تیسرے کی ماں اس سے شادی کرنا چاہتی تھی. تو ایک مرد ہے جس کو میں نے مرلی والے شام کہہ دیا اور تین گوپیاں, اس کے رشتہ تو وہی ہے. اور پھر میں نے آخر میں اپنی چٹکی بھی کاٹ لی کہ کیا سیری ہے کیا رہائی ہے, وہ تو کسی کو بھی کچھ نہیں اپنا سکے تھے. تو اس لیے قرۃ العین کو اتنا سینسیٹیو نہیں ہونا چاہیے, اور کوئی ضروری تو نہیں کہ میں علامہ اقبال نے جو اپنا شعر کہا ہے وہی اس کے معنی وہی سمجھوں یا جو غالب کہتے ہیں, وہ تو میری پراپرٹی ہے. اگر مجھے خدا نے توفیق دی ہے اور مجھ میں علم و ادب کا شوق ہے اور میں وہ زبان بھی سمجھتا ہوں جو غالب یا اقبال لکھتے ہیں, تو ان کا شعر تو میری پراپرٹی ہے.
کیا اس نے اس پہ بھی اعتراض کیا ہے کہ جو یہ آپ کہہ رہے ہیں کہ بابا کا نام چاندنی بیگم نہیں ہونا چاہیے؟
میرا مضمون انہوں نے پڑھا نہیں, میں جا کے بھیجوں گا ان کو.
صفیہ سلطانہ اہم کردار ہے, چاندنی بیگم کا نام انہوں نے کیوں رکھا؟ اور یہ بھی سوچنے کے قابل سوال ہے کہ انہوں نے اپنی ناول کسی کردار کے نام سے
نہیں رکھا سوائے اس کے.
سوائے اس کے کوئی وجہ ضرور ہوگی. آپ کے ہمیں بتائیے یہ جو اسے لکھا ہے ٹھیکرے کی منگنی, یہ کیا محاورہ ہے؟
پیدائش سے جو کر دیتے ہیں, جو پیدائش کے وقت
ٹھیکرا کیسے آ گیا بیچ
میں؟ محاورہ ہوگا
نہیں,
یہاں آئی ہوئی تھی آپ ان سے پوچھ لیتے
تھے, یہاں موقع ہی نہیں ملا. لیکن اسے ایک سوال اور پیدا ہوتا ہے یہاں آنے کے متعلق کہ جب انہوں نے وہ میراثیوں کا قصہ شروع کیا جس کو انہوں نے سیلف سفیشینٹ کہا, آپ نے اس کو ان سیکھوں میں ڈالا ہے جو سیکھے سب کلچر کی نمائندگی کرتے ہیں, یہ حصہ بھی سب کلچر کی نمائندگی کرتا ہے, اور اس واسطے انہوں نے ان کو اس کو بڑی اہمیت دی ہے. اور آپ نے یہ کہا ہے کہ اس ناول ان کے ناولوں میں کچھ حصے ایسے بھی ہوتے ہیں جو وہ اپنی زور خیال اور زور تخیل اور زور قلم میں لکھتا چلا جاتا ہے, لکھنے والا فکشن, تو ایسے حصے ہیں جن کا ناول کے مرکز کے ساتھ کوئی تعلق نہیں ہوتا. اگر یہ حصہ جو انہوں نے پڑھ کے سنایا ہے جو سب کلچر کی نمائندگی کرتا ہے اور انہوں نے اس کو بڑی اہمیت دیا, بڑے شوق ذوق اور بڑے فخر سے ہمیں سنایا ہے سارے ناول میں سے, اگر یہ حصہ فروعات میں سے تھا تو ان کو کبھی یہ پڑھ کے نہیں سنانا چاہیے تھا. انہوں نے اس حصے کو بڑی اہمیت دی ہے, اور اس چیز کو آپ نے کہا ہے کہ یہ حصہ جو ہے یہ اس کے فروعی حصوں میں آتا ہے, سب کلچر کا ذکر وہ ضرور کرتے ہیں.
دیکھیے میں نے عرض کیا کہ قرۃ العین کا یہ تخلیقی منظرنامہ ہے, اس کے ہر ناول میں یہ چیزیں ہوتی ہیں, شوہدے بھانڈ مراسیب شاگرد پیشے کی واقعات وہاں کی ساری پالیٹکس وہ سب کچھ لکھتی ہیں, لیکن بعض جگہ اس کی بنت ایسی ہوتی ہے کہ وہ باقی چیزوں سے اس طرح جڑا ہوا ہوتا ہے کہ اس کو الگ نہیں کیا جا سکتا. اب اگر کوئی شخص یہ کہے کہ یہ میرے ناول کا انڈیپینڈنٹ حصہ ہے تو بہت ہی اچھا ہو, بہت شاندار ہو, اس کو آپ نکال دیجئے تو ناول پر کوئی اثر نہیں پڑے گا. تو پھر وہ جیسے میں نے عرض کیا کہ
بات یہ ہے کہ
سم پر آ کے مل رہا ہے اور سم دو سموں کے درمیان آزادی ہے کہ تبلے والا اپنی تبلا سنا دے اور وہ سارنگی والا بھی اپنے گھر چلا لے, لیکن اگر سم پر آ کر آپ نہیں ملتے تو کام بے سورا ہو گیا. اب اگر یہ ناول کا وہ ٹکڑا ہے جو سیلف سفیشینٹ ہے تو پھر ناول میں سیلف سفیشینٹ ٹکڑے ہونے کے میں خلاف ہوں. میں سمجھتا ہوں ناول کی ٹیکنیک میں جو چیز بھی آئے گی وہ ناول کے ایک بنیادی تصور اور بنیادی کہانی کا ایک لازمی جز ہے. اگر وہ سیلف سفیشینٹ ہے تو پھر آپ نے اپنا جلوہ دکھانے کے لیے لکھ دیا ہے کہ بھائی میں یہ بھی جانتا ہوں. اچھا
اپنا جلوہ دکھانے کے لیے انہوں نے جو بیلا کا کردار تخلیق کیا ہے وہ بھی ڈوم راسیوں ہی کے ہاں سے آیا ہے,
وہ ضروری ہے.
اور ایک بات اور کہوں گا کہ ان کا جو اس کے پہلے ناول چھپا تھا کیا گردش رنگ چمن, اس میں بھی انہوں نے اپنے کرداروں کو وہیں سے اٹھایا ہے جو ڈوم راسی اور کنجر تھے, اور کئی صدیاں گزر گئیں, اب وہ کہتے ہیں کہ ہم بڑے عزت دار ہیں اور وہ اپنی عزت داری کو چھپانے کے لیے کیا کیا کرتب کرتے ہیں. یہ ہے ان کے افسانے کا مرکزی خیال, اور اس افسانے میں بھی انہوں نے ڈوم راسیوں کی بیسی سے اپنا ہوائی جہاز اوپر اڑایا ہے اور بلندیوں تک پہنچایا ہے, اس واسطے انہوں نے اس حصے کو بہت اہمیت میں تو سمجھتا ہوں. یہ سارے قصے ڈوم مراسیوں اور کنجروں کے ہیں.
جی ہاں دیا کرے, وہ بہت دنوں سے بہت اچھی ریسرچ کر کے ڈوم مراسیوں اور کنجروں پر بہت اچھی کہانیاں لکھ رہی ہیں, لیکن ان کا جو پچھلا ناول تھا جس پر میں نے کوئی مضمون نہیں لکھا, لیکن اگر وقت ملا تو لکھوں گا, वो तो एक टिकट में दो मजे थे,
गद्दे शहरंगे चमन
एक टिकट में दो मजे थे, वो दरअसल तो दो नावल है, एक नावल खत्म हो जाता है फिर वो सूफी साहब वाला नावल शुरू हो जाता है, उसका उससे ही कोई ताल्लुक नहीं है, लेकिन एक ही कच्ची सी रस्सी से उन्होंने बांध दिया, मगर मैं तो उसको एक टिकट में दो मजे ही समझता रहा। लेकिन मैंने खुद अर्ज किया है कि कुरतुलैन हैदर टेक्निक के एतबार से कोई अपनी खास बुनत नहीं करती। एक फिक्रा शायद आपने तवज्जो नहीं फरमाई या फरमाई तो नोट नहीं किया कि अगर सूटकेस बड़ा हो तो सूटकेस नॉवल का बड़ा रखती है कि ये भी खरीदा वो बेड एंड ब्रेकफास्ट भी डाल दिया, वो लिया तो वो भी डाल दिया। एक ही नॉवल उनका जो सबसे मेरे ख्याल में टेक्निकी एतबार से वेल बिल्ड नॉवल है वो आखिरी सब जान सकता है। मुझे मालूम नहीं आप में से किसी साहब ने कहा कि उसको जैसे ही पढ़ना शुरू करो तो फिर उसमें ऐसा, क्योंकि उसकी बुनत ऐसी है कि एक से दूसरा दूसरे से तीसरा चलता रहता है। लेकिन बाकी नावल जो है न सिर्फ ये कि बहुत अच्छे नावल है और हमारे अहद के बहुत नुमाइंदा नावल है, लेकिन उनकी टेक्निक बड़ी लूज है और वो आपका दरिया तो अगर वो चाहती तो मेरा मतलब इतना ही और लिख देती, उसमें तो आसानी थी, उसमें ना कोई इब्तिदा है ना इंतहा, उसमें तो फकीर का जिक्र भी है, इसीलिए इंतजार हुसैन ने उस पर रिव्यू करते हुए लिखा कि यह नावल महात्मा बुद्ध से लेकर एजाज हुसैन बटालवी तक चलता है। तो वो तो अगर चाहती तो उसमें और भी डाल देती।
तो इस कबील में आपने देख क्यों कहा है कि आग का दरिया पढ़ने के बाद जितने उसके नावल छपे हैं उनको पढ़ने वालों ने आग के दरिया की ऐनक लगाकर पढ़ा।
मेरा यही ख्याल है कि लोग, और उसमें जो सेमिनार लाहौर में था उसमें भी जो दो और मजमून पड़ेगा वो यही था कि आग के दरिया के बाद ये नावल। भाई आग का दरिया इज वन ऑफ योर राइटिंग, जब उस पर अटक तो नहीं गई, वो आप क्यों अटक गए? जब वो नहीं अटकी तो कारी क्यों अटक गया? लेकिन जो भी है
वो मेरा सवाल है कि कारी क्यों अटक गया?
बस कारी अटक गया, मैं नहीं अटका, मैं तो कुरुतुलैन हैदर के हर नए नावल का मुंतजर रहता हूँ, बावजूद इसके कि वो मेरे ख्याल में ज्यादा, और ये अदीबों का मसला होता है वो क्रिटिक्स को और क्रिटिसिज्म को।
अच्छा एक और सवाल पैदा होता है कि हिजरत के मुतल्लिक जो आपने कहा है, ये हिजरत का लुगवी मानी क्या है और आम मानों में हिजरत को क्या कहा जाता है? इसका कोई खास है या रसूल करीम की हिजरत हुई उसको हम हिजरत?
मुसलमानों में
हिजरत का आगा पीछा क्या है?
मुसलमानों में हिजरत का तस्वुर ये है कि एक जगह से उठकर बावजूद दूसरी जगह चले जाना। तो जिन लोगों ने मक्के से मदीने जाने को ही हिजरत करार दिया उनका मतलब यह है कि कोई ऐसे हालात पैदा हो जाएं जहां आपका उस शहर में या उस इलाके में रहना मुमकिन न रहे तो आप बामरे मजबूरी वहां से उठकर दूसरी जगह चले जाएं। लेकिन जो सूफिया हैं और फलसफी हैं तारीख इस्लाम के, उनका ख्याल ये है कि हिजरत भी दरअसल एक वोल्यूशनल अमल है, वो आपका एक आपका कोई मजबूरी का अमल नहीं है, आपका एक अमल है जिसको आप इख्तियार करते हैं, ये खुद इख्तियारी अमल है। अगर रसूल चाहते तो ना जाते, तो रसूल कुरान शरीफ में कहीं नहीं है, यानी कुरान शरीफ को एक सिरे से दूसरे सिरे तक देख लीजिए, कहीं नहीं है कि ऐ मोहम्मद तुम आज शाम को यहां से चले जाओ। इट वॉज ए प्योरली पर्सनल डिसाइसिव एक्शन ऑफ द प्रॉफिट हिमसेल्फ, उसको कोई हिदायत नहीं। अगर आप ये कहें कि रसूल को तो हमेशा हिदायत होती है, हाँ साहब होती है, मगर फिर अगर रसूल को हमेशा हिदायत होती है तो फिर कुरान शरीफ की आयात रसूल के बाकी कलमात से अलग है, लिहाजा आपको कुरान शरीफ में कहीं ये लफ्ज नहीं मिलेगा कि ऐ रसूल तुम आज यहां से हिजरत कर जाओ। इसलिए सूफिया का और फलसफियों का ख्याल ये है कि हिजरत कोई मजबूरी का अमल नहीं होता, वो एक आपका वोल्यूशनल अमल होता है। अब अगर ये वोल्यूशनल अमल होता है तो ये भी कहा गया कि अगर आप एक ऐसी गैर इस्लामी सोसाइटी में या एक ऐसी जबर की सोसाइटी में जिंदा हैं जहां आपके ऊपर बतौर मुसलमान के बहुत सितम हो रहा है तो आपका अपने घर से उठकर जेल में चले जाना भी हिजरत है, कैदखाने में चले जाना भी हिजरत है। लेकिन आमतौर नास के यहां हिजरत के मानी सिर्फ ये है कि बामरे मजबूरी हालात से मजबूर होकर एक जगह से दूसरी जगह चले जाना। क्योंकि पाकिस्तान 1947 में बना और वो उसके पीछे हिंदुस्तानी मुसलमानों की तहजीब और हिंदुस्तानी मुसलमानों की तारीख थी, इसलिए उन लोगों ने जिनमें मैं खुद भी शामिल हूं जिनके लिए उस खते तकसीम के उस तरफ रहना मुश्किल हो गया या नामुमकिन हो गया, उन्होंने वहां से उठकर पाकिस्तान की तरफ आना कबूल किया, इसलिए वो महाजर कहलाए और ये एक हिजरत का अमल हुआ। ये जो यहां से गैर मुस्लिम वहां गए, चूंकि उनकी तारीख में और उनके कल्चर में हिजरत के लिए कोई लफ्ज नहीं था, इसलिए उनको क्या कहा गया?
शरणार्थी
कहा गया। अब शरणार्थी के पता नहीं क्या माने, रेफ्यूजी होंगे। तो मुसलमानों ने अपने आप को रेफ्यूजी नहीं कहा, महाजर कहा, और कहा कि हम तो हिजरत कर रहे हैं, जैसे कि मक्के से मदीने की तरफ हिजरत हुई थी। लेकिन जो मैंने अर्ज किया है वो ये है कि कुरतुलैन हैदर ने हिजरत माकूस की, वो आई रही पाकिस्तान में, कराची में रही, लाहौर में रही, और मुझे एग्जैक्टली तो मालूम नहीं, 48 में शायद आई थी और 56 में वापस गई, 53 में तो खैर मेरे साथ थी लंदन में, 54 में, 55 में, 56 में, 57 में, 58 में, किसी वक्त वापस गई। इसको मैंने हिजरत माकूस का लफ्ज इस्तेमाल किया। ये कुरतुलैन की ज़ाती ज़िंदगी में एक बहुत सेंसिटिव पॉइंट है, मैंने कभी उनके साथ इसका मज़कूर नहीं किया। हिजरत माकूस
के लिए बड़ा सेंसिटिव
सब पॉइंट है और इस पर वो गुफ्तगू करना पसंद नहीं करते,
बल्कि कैश में आ जाते
हैं। हाँ, और उनका ख्याल है कि ये सियासी मसला है। लाहौर में भी हुआ, जब वो लाहौर तशरीफ लाई थी। खैर, मैंने तो अपने पार्टी में दोस्तों से कह दिया था कि इस सवाल का जवाब उनसे न तलब करना, लेकिन अशफाक अहमद के डिनर पर लोग इस तरफ आना चाहते थे, लेकिन कुरतुलैन ने उनको डांट डपट कर दिया। ये उनका ज़ाती मसला है, मगर मैंने हिजरत माकूस को इन मानों में लिया है कि जब वो वापस चली गई तो जिन किरदारों के साथ उन्होंने ज़िंदगी बसर की, उनको बूढ़े तो होना ही था, मरना तो था ही। तो चांदनी बेगम को भी बूढ़े होना था, कुरतुलैन के साथ साथ चलना था, मरना भी था। तो फिर वो मैंने सारे किरदार जो मर जाते हैं, छोड़िए बहुत दूर।
आपने उनके सारे नावल पढ़े हैं, किसी नावल में उनका किरदार ऐसा है जो उनके अपने किरदार, अपनी तबीयत और मिजाज के साथ लगा खाता हो?
सारे के सारे।
वो तो चांदनी बेगम
नहीं,
वो क्या है,
देखिए वो तो खुद
रंगे गुलशन
है। नहीं नहीं, ये जो है रंगे गुलशन चमन में वो औरत जो सूफी साहब की मुरीद है, और उसमें ये जो मैंने आपको पढ़ के सुनाया, जो डायरेक्टली कह रही है कि ऐसे टाइम तुम क्या कर रही है, वो शख्स जो भी जा रहा है, वो तो बार बार कुरतुलैन हैदर का अक्स तो सारे नॉवलों में है।
मुझे आप ये बताएं कि
जलवा
क्यों करते हैं ऐसी,
आप इतने सवाल पूछ रहे हैं कि मुझको खुशवती के नंबर अलग दीजिएगा।
खुशवती के तो पूरे नंबर देता हूँ। अच्छा, सवाल ये, आपने कहा कि ये जो गर्दिश रंगे चमन नावल है, इसमें सूफीज्म तसव्वुफ भी झलकता है।
वो तो आधा हिस्सा है, वो बिल्कुल टोटली अलग टुकड़ा है। वो जो तवायफों वाला है वो तो बहुत ही शानदार है, अरे वो तो कमाल की चीज है। उसमें मैं किसी हिस्से को
तवायफ के मुतालिक लिखना तो मर्द का काम है, हमारा काम है, वो कैसे?
देखिए, मगर आपने नहीं लिखा, मैंने भी नहीं लिखा, वही लिख गई। और वो रिसर्च करती है, कुरतुलैन में खूबी ये है कि वो अपने मजमून पर बहुत मुद्दत तक रिसर्च करती रहती है। और ये गर्दिश रंगे चमन है, इसके बारे में मुझे इल्म है कि वो कलकत्ते भी गई, लखनऊ भी गई, लोगों से मिली, किताबें पढ़ी, फिर जाके उन्होंने गर्दिश रंगे चमन का पहला हिस्सा, वो जो दो तवाफे हैं। और ये मैंने कुरत से पूछा भी, मैंने दिल्ली में उनसे पूछा, उसने कहा कि मेरी अम्मा की दोस्त थी और वो हमारे घर आती थी, फिर मुझे मालूम हुआ। मैंने कहा तुम्हें ये किस मोमेंट पे ख्याल आया ये नावल लिखने का? उसने कहा मोमेंट तो मुझे पता नहीं, लेकिन वो अम्मा के घर आती थी या ना। तो जब वो फैसला कर लेती हैं तो वो बहुत मेहनत से जाके जगह ब जगह मवाद तलाश करती हैं, फिर उसको, अभी वो सुना कि यहाँ अपनी नाच गर्ल का बहुत तस्करा मजकूर किया उन्होंने,
उसको सबसे मजबूत।
वो मेहनती खातून है, और तवायफ का किरदार हमेशा से, मेरा मतलब है पाकिस्तान की उर्दू जबान में और इस्लामी अदब में तो कोई रौनक ही नहीं है सवाए तवाइफ के किरदार के। और है क्या
शाह,
और हमारे पास क्या
है? सर, आपको खुशखती के पूरे नंबर देता हूँ।
मिसाब और तवाइफ के पास क्या है?
आपसे मुझे आप करते थे इसका हिजरत
का जी
हिजरत के बारे में, ये तो सिर्फ आपने काफी अच्छी बातें की, लेकिन एक बात जो मुझे ज़हन में जो आती है, मेरे ध्यान में खड़ती रहती है, मैं इसका कभी पता करूँ आपसे, इस सवाल जो है इसीलिए कर रहा हूँ। एक हिजरत फिजिकल
जी,
फिजिकल हिजरत जो है उसके ऊपर तो बहुत सारे लोग जो है वो,
जरा उनकी आवाज से कहिएगा, इधर भी कुछ लोग बैठे हुए
हैं। अगर लोग जो है हम लोग
जी
पाकिस्तान से उठ के यहाँ आ गए
महाजर,
हाँ, तो लोगों ने अपने आप को नंबर दे दिए, नंबर देने शुरू कर दिए कि हमने भी तो सुन्नत रसूल अदा किए ना।
जी साहब, आप डबल महाजर हैं, पहले डबल महाजर हैं, पहले वहां से पाकिस्तान आए, पाकिस्तान के अमेरिका आए, दो हिजरतें की हैं।
मैं तो पाकिस्तान से ईस्ट पाकिस्तान
के महाजर, हां ईस्ट पाकिस्तान,
वहां से
यहां ईस्ट पाकिस्तान को,
मैं तो हिजरत मेरे लिखी हुई है,
ठीक है, बहरहाल दो हिजरतें की।
वो मैं सवाल जो मैं आपसे ये कर रहा हूँ कि ये एक बड़ी, एक मैं सोचता हूँ इस बारे में, کہ رسول کریم جو ہے مدینے چلے گئے فتح مکہ کے بعد وہ مکے میں واپس آ سکتے تھے, اپنا شہر تھا ان کا, ہی لو دیٹ سٹی ویری مچ, مکے میں رہ سکتے تھے لیکن مکے میں رہی واپس چلے گئے مدینے. اور دیر سے آئے میں سوئی میرے خیال کے لحاظ سے یہ دس از دا پوائنٹ جس کا انہوں نے ذکر کیا ہے. تو میں پانچ چیزوں کی میں آپ کو کرتا ہوں تاکید, ایک چیز جماعت کی, ایک اطاعت کی, ایک چیز جہاد کی, ہجرت کی. تو میں سوچتا ہوں کہ ہجرت کے بارے میں جو اتنا کہا, یہ نہیں کہ جسٹ فزیکل ہجرت, میرا خیال ہے کہ ہجرت جو تھا اس سے بڑا وسیع قسم کا موضوع تھا ان کے ذہن کے, کہ آپ فزیکلی ہجرت کر رہے ہیں, ایک شہر سے اٹھ کے دوسرے شہر میں چلے جائیں, آپ نے یو ہیو یو نو کائنڈ آف گیون اپ یور نیشنلٹی, ایک کلوکیلزم جو تھا جو شہر کے اندر آپ رہتے
تھے. یہ معاف کیجیے گا, سنتا میرا یہ کام جو ہے کان کو ناقص ہے, نہیں میں یہ پوچھنا چاہتا ہوں کہ کیا ان کی کمیونیکیشن ہوئی ہجرت کے معاملے پہ خدا کے ساتھ؟
یہ نہیں میں کہہ رہا, میں یہ کہہ رہا ہوں کہ رسول کریم نے اپنے ایک عمل سے, ایک عمل سے جو مدینے میں جا کے مکے واپس نہیں آئے ختم مکے کے بعد, ہی اگین وینٹ بیک ان کے ساتھ. بڑی مارکہ الارم کی سپیچ ہے جو میرا خیال ہے آپ سب لوگوں نے پڑھی ہوگی, جب وہ جنگ حنین کے بعد لوگوں نے ان سے کہا کہ بھائی مکے والوں کو اتنی مویشی دے دیے اور اتنی بکریاں دے دیے اور اونٹ دے دیے اور مدینے والوں کو آپ نے کچھ نہیں دیا, تو انہوں نے یہ کہا تھا اس کے اندر کہ بھائی مکے والوں کو تو میں نے بھیڑ بکریاں دے کے تو
میں نے اپنا آپ دیا ہے,
تمہارے ساتھ میں جا رہا ہوں.
آپ کے سوال کا جواب اسی فکر میں ہے, اسی فکر میں
اس کے اوپر کسی نے غور نہیں کیا. مسلمانوں کے کسی نے آج تک, میں چاہتا ہوں کہ کوئی اس کے بارے میں لکھے کہ یہ چیز جو تھی کہ جو آپ کسی ایک خطے سے محبت یا جگہ سے محبت یا وہ کہتے ہیں کہ کنبے سے محبت, یہ چیز انہوں نے توڑی, جس کو مسلمان جو ہے وہ ابھی تک اس کے اوپر نہیں آئے. ہم لوگ وہی کہتے ہیں کہ جی وہ ہمارے ہو گروپ بندی ہو, پنجابی ہو, سندھی ہو, پٹھان ہو, اس کو انہوں نے توڑا تھا عملی طور کے اوپر.
میں تو نہیں سمجھا کہ توڑا تھا, اور قریش جب وہاں چلے گئے اور حضور کا وصال ہوا تو انتقال کے بعد یہ فیصلہ ہوا کہ کون کرے گا قیادت مسلمانوں کی اور خلیفہ کون ہوگا, اور الالعان حضرت ابوبکر نے حضرت عمر نے جا کے کہا کہ سوائے قریش کے اور کوئی نہیں ہو سکتا. توڑا کیسے تھا؟ یہ واقعہ ہے کہ کہا یا نہیں کہا کہ نہیں بھائی وہ لوکلز ہونا چاہتے تھے, دی لوکلز وانٹڈ اینڈ آلموسٹ ہو گئے تھے, یہی تو جھگڑا ہوا. لوکلز آلموسٹ اپنا خلیفہ, وہ کیا تھڑے کا نام ہے جس پہ ہو رہا تھا بتائیے نا, اس تھڑے کا کیا نام ہے جی, وہ جس پہ یہ جلسہ ہوا تھا جس میں حضرت علی نے کہا یار میں تو غسل ہی دیتا رہ گیا تم وہاں کیوں چلے گئے. دی لوکلز اینڈ دی ریزن فار حضرت عمر اینڈ حضرت ابو گولڈ دیئر واز اینڈ دس از ہاؤ دے ایکسپلین کہ اگر ہم نہ جاتے تو وہ تو لگے تھے کرنے لوکل کو, تو حضرت عمر نے اور حضرت ابو بکر نے جا کے کہا کہ دیکھو لوکل آدمی جو ہے یہ نہیں ہو سکتا, یہ قریش کا حق ہے, اور لہٰذا حضرت ابو بکر آج نکال میں بیعت کرتا ہوں.
یہ تو حضرت عمر کا حق ہے نا, حضور نے تو ایسی کوئی بات کا ایسی کوئی انڈیکیشن نہیں دی کہ بھائی میرے پاس قریش کا ہی چننا.
رومی کے بہت ساری شعروں سے میرا کہ آپ ہجرت کریں, ہجرت کر جاؤ جہالت سے اپنے علم کی طرف.
قرآن کیا ایک بات جو اجاز صاحب نے بات کہی ہے کہ ان کی خدا کے ساتھ کوئی کمیونیکیشن نہیں تھی, خدا نے کہیں نہیں کہا کہ اے رسول تو جہاں سے ہجرت کر جا,
یہ ان کا پرسنل ذاتی عمل تھا,
ذاتی عمل ہے. لیکن آپ اس پہ روشنی ڈالیں, آپ اپنے علم کے مطابق اور اپنی ریڈنگز کے مطابق کہ کیا یہ اجاز صاحب نے بات ٹھیک کہی ہے؟ رسول اللہ کی ان کے ساتھ کوئی کمیونیکیشن نہیں, کہ تیری
اس پر کوئی قرآن شریف میں حکم نہیں دیا, مجھے یہ نہیں معلوم کہ کمیونیکیشن
رسول کریم نے حکم دیا مسلمانوں کو کہ آپ ہجرت کریں, تب ہجرت کیا ہے کہ بھئی میں جو اس پہ سیالکوٹ سے لاہور چلا جاؤں یا گجراوالے,
یہ کوئی ہجرت نہیں, کوئی ہجرت
یہ ہجرت نہیں ہے. لیکن رومی نے
جو اور تلاش رزق میں وہاں سے چل کے مانچسٹر چلے جانا بھی کوئی ہجرت نہیں,
رومی نے جو اپنے شہروں کے اندر جب کہا
لیکن پاور کی تلاش میں جائز ہے.
نہیں, عقیدے کے اور ایمان کی سلامتی اور فروغ کے لیے جائز ہے, جن معنوں میں مکے سے مدینے گئے, عقیدے کی سلامتی اور ایمان کی سلامتی اور عقیدے کے فروغ کے لیے, پاور کے لیے نہیں. عقیدے کا فروغ اور ایمان کی سلامتی,
علم لینا ہے تو
اور پرہیپس آلسو فار فزیکل, और ये मेरा मतलब है कि 10 बरस वहां रहे, इतनी तवाजो हुई, बुलाया गया, मदीने वाले इंतजार कर रहे थे, गए तो दफ बजाई गई और लड़कियों ने गाया और सब सारा तो मदीने का फरोग है। हम तो ज़हनी तौर पर मक्के की पैदावार कम और मदीने की पैदावार ज्यादा है, क्योंकि सारी लॉ मेकिंग तो मदीने में हुई, स्टेट तो मदीने में बनी, सारी कानून साजी कुरान शरीफ की मदनी आयात में है, मक्की आयात में नहीं है। तो उसके बाद प्रॉफिट अगर मक्के आके फतेह मक्का करके बैठ जाते एंड प्रॉफिट न्यू ही वाज गोइंग, वो खुतबा हजतुल विदा में साफ है कि मैं तुम में ज्यादा दिन नहीं रहूंगा, तो ही न्यू दैट ही वाज गोइंग। उस वक्त वो अगर मक्के ही में रह जाते तो क्या लुत्फ आता, कहानी तो ठीक ना होती। मैं तो समझता कि कहानी बड़ी कमजोर हो गई।
अपने जो फिक्स आइडियाज उनसे उठके हिजरत करें, उन्होंने इस मौजू के ऊपर उसको उठाया कि जो रसूल करीम ने आपको हिजरत का जो बारे में जो कहा था कि फिक्स आइडिया से आप हिजरत। अब मुझे नहीं मालूम कि और लोगों ने इसके बारे में
इट्स ऑब्वियसली अ जर्नी फ्रॉम नॉट नोइंग टू नोइंग, इट इज अ जर्नी फ्रॉम इलिटरेसी टू लिटरेसी, इट इज अ जर्नी इन सर्च ऑफ नॉलेज, इट्स अ जर्नी इन सर्च ऑफ, ही सेज इन सर्च ऑफ पावर, मुझे तो वो नहीं,
सक्सेस,
सर्वाइवल, आई
थिंक अचीवमेंट ऑफ अ गोल, द ग्रेटर ग्लोरी ऑफ गॉड।
इसके अंदर कुरान के अंदर कई आयत हैं कि अल्लाह हमें तारीकी से रोशनी की तरफ, बड़ी दुआएं हैं उसके अंदर।
अगर आप इजाजत दें तो सब अहबाब खाने के कमरे की तरफ हिजरत करें।
असल हिजरत।